وكذلك أنزلناه قرآنا عربيا، اور اسی طرح اتارا ہم نے اس کو قرآن عربی، عربی زبان کا قرآن. یہ کون سا مرکب ہے؟ قرآنا عربیا، توصیفی، عربی قرآن. وصرفنا، یہ کون سا فعل ہے؟ وزن کیا ہے اس کا؟ فعلنا، پھیر پھیر کے لائے ہوں. کیا خصوصیت آ رہی؟ شدت، مبالغہ. پھر پھر سے لائے ہم، بار بار لائے ہم، پھر پھر لائے ہم. فی ہی، اس میں، من الوعیدی، تنبیہات میں سے. وعید کس کو کہتے ہیں؟ ڈراوے کو. ہم تنبیہات، ڈرانے کی باتیں بار بار لائے ہیں، پھر پھر لائے ہیں، ورنہ صرفنا بھی ہو جاتا. صرفنا، لعلہم یتقون، شاید کہ وہ ڈریں. او یحدث لهم ذکرا، یا یہ ڈراوے ان کے اندر غور و فکر پیدا کرے، ذکر ان کو یاد دہانی کرائے. اچھا، یہ ڈراوے کیسے یاد دہانی کراتے؟ مثلاً زور کی کوئی آواز آتی ہے تو آپ اس سے کیا کرتے؟ ڈر جاتے. پھر آپ کو یاد آتا ہے، اچھا او آج تو لائٹ جانی تھی، آج تو یہ ہونا تھا. ایک دم کیا ہوتا ہے؟ آپ کا ذہن زیادہ کام کرتا ہے نا. آخرت کے ڈراوے بھی اسی وجہ سے ہیں کہ انسان کا ذہن زیادہ بہتر طور پہ کام کر سکے، نیکی کی طرف مائل ہو انسان. ایک ہی بات قرآن پاک میں بار بار کیوں دہرائی گئی؟ تاکہ انسان غور و فکر کرے. فتعال اللہ الملک الحق، بہت بلند ہے اللہ جو حقیقی بادشاہ ہے، اصلی بادشاہ ہے. ولا تعجل بالقرآن، اور نہ جلدی کرو قرآن کے ساتھ، قرآن پڑھنے میں جلدی نہ کرو. من قبل ان یقضى الیک وحیہ، اس سے پہلے کہ آپ کی طرف وحی پوری کر دی جائے، یعنی پہلے پوری بات آ جائے آپ کے پاس اور پھر آپ اس کو آگے پہنچائیں. وَقُلْ رَبِّ زِدْنِي عِلْمًا، اور آپ کہیے اے میرے رب میرے علم میں اضافہ کر دے، میرا علم زیادہ کر دے. حدیث میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم حضرت جبریل علیہ السلام کے ساتھ ساتھ پڑھتے تھے، جس میں آپ کو دقت ہوتی تھی. یعنی جب جبریل پڑھتے تو آپ بھی ساتھ پڑھنے لگتے، جیسے آپ لوگ بھی کبھی کبھی کرتے ہیں. جب یہ آیت اتری تو آپ کو اطمینان ہو گیا. کیا؟ کہ جتنی وحی اللہ نے دینی ہے بس اتنی ہی دینی ہے. اور یہ کہ اتنی ہی آئے گی جو مجھ کو یاد ہو جائے گی، اور ایک حرف بھی میں نہ بھولوں گا، کیونکہ یہ اللہ کا وعدہ ہے. بات سمجھ میں آئے؟ نہیں. ہوتا کیا تھا کہ جب جبریل علیہ السلام آ کے قرآن دے رہے ہوتے تھے تو آپ کیا کرتے؟ جلدی جلدی پڑھنے کی کوشش کرتے. کیوں؟ تاکہ بھول نہ جائیں. اور اس جلدی میں کیا ہوتا؟ گڑبڑ ہو جاتی. آپ کو یہ فکر لاحق ہوتی تھی کہ کچھ رہ نہ جائے، کچھ چھوٹ نہ جائے، اور تیز تیز اس کو ریپیٹ کرنے لگتے. فرمایا یہ ہمارا کام ہے. سورۃ قیامہ میں بھی آتا ہے، لا تحرک بھی لسانک لتعجل بھی، اِنَّ عَلَيْنَا جَمْعَهُ وَقُرْآنَ فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَ ثُمَّ اِنَّ عَلَيْنَا بَيَانَ. مطلب کیا ہے اس کا؟ کہ اسے یاد کرنے کی جلدی میں اپنی زبان کو بار بار حرکت نہ دو. اسے یاد کرا دینا اور پڑھوا دینا ہمارے ذمہ ہے، لہذا جب ہم اسے سنا رہے ہوں تو غور سے سنتے رہو، پھر اس کا مطلب سمجھا دینا بھی ہمارے ہی ذمہ. ایک اور جگہ پر آتا، سَنُقْرِئُكَ فَلَا تَنْسَى، ہم پڑھوا دیں گے آپ کو پھر آپ نہیں بھولیں گے. تو قرآن پڑھنے کا بھی ایک ادب ہے، اور وہ کیا؟ کہ اس کو ٹھہر ٹھہر کے پڑھا جائے اور اس کو سمجھا جائے. ایک اور بات بھی ہے، اور وہ یہ کہ جب آپ لوگوں کے اعتراضات سنتے، سوال سنتے، تو آپ کا دل یہ ہوتا تھا کہ فوراً جلدی سے سارے جواب اللہ کی طرف سے آ جائیں وحی کے ذریعے. बाबा नहीं, जल्दी ना करो। क्यों? इसलिए कि जो अल्लाह ताला को देना है वो दे देगा, वो अपने वक्त पर ही आएगा, वो 23 साल में ही पूरा होगा, उससे पहले नहीं। क्योंकि एक दफा हो रहा था ना नाज़िल कुरान, हर साल थोड़ी नाज़िल होना था कि जल्दी जल्दी रोज ही पूरा कर दिया जाए। और उस दौर में लिखने वाले भी कम थे, हिफाजत के ज़राए भी कम थे, तो इसलिए क्या किया गया, थोड़ा थोड़ा दिया गया जो याद हो जाए। और हाँ, ज्यादा के लिए जल्दी ना करो, दुआ करो, वकुल रब्बि ज़िदनी इल्मा, अल्लाह मेरा इल्म ज्यादा कर दे। हमारा हाल भी क्या है, आमतौर पर जब नहीं पता था तो ख्याल ही नहीं कभी आया कि ये भी पता होना चाहिए। अब जब पता चलने लगा तो क्या दिल चाहता है, बस जल्दी से पता चल जाए, फौरन हर बात आज ही पता चले, आज ही पूरा इल्म हासिल करके घर जाए। अक्सर लोगों ने कुछ शॉर्ट कोर्स नहीं कि थोड़े अच्छे में सब दीन समझ में आ जाए। तो ऐसा ही है जैसे कोई कहे कि कोई शॉर्ट तरीका नहीं कि एक साल में आम का दरख्त फल देने लगे, कितना भी शॉर्ट करेंगे आप उसको नहीं देगा। अगर दे दी तो पहले साल बूर लगता है, दूसरे साल कैरियां लगती है, तीसरे साल जाके फल लगता है। इसलिए वला ताजल बिल कुरान मिन कब्ल अन युक्दा इलैका वहयुहु, जल्दी ना करो, दुआ करो। वकुल रब्ब ज़िदनी इल्मा, किसको कहा जा रहा है कुल? तो फिर हमारे लिए क्या है, हमारे लिए क्या है फिर? अगर आपको कहा जा रहा है ये दुआ मांगो, तो हमारे लिए भी यही। وَلَقَدْ أَهِدْنَا إِلَىٰ آدَمَ مِنْ قَبْلِ, और अलबत्त तहकीक, अहद किया हमने आदम अलैहिस्सलाम की तरफ, लफ्जी माना है, मुराद से यह है कि हमने इससे पहले आदम अलैहिस्सलाम को एक हुक्म दिया था, फनसिया, वो भूल गए। किस हुक्म की तरफ इशारा है, कि इस दरख्त के करीब न जाना। सूरत अल बकरा में और सूरत अल आराफ वगैरह में इसका जिक्र गुजर चुका है। फनसिया, तो हुआ क्या उनके साथ कि वो भूल गए। कसूर क्या था, भूलना, भूलना कसूर होता होता कभी कभी। और ये भूलना जो है ये इंसान की सरिश्त में दाखिल है, ये कमजोरी है इंसान की। वलकद अहिदना इला आदम मिन कब्ल फनसिया, हमने इससे पहले आदम अलैहिस्सलाम को एक हुक्म दिया था तो वो भूल गए। वलम नजद लहु अज़्मा, और हमने उनके अंदर अज़्म न पाया। अज़्म, इरादे की पुख्तगी। तो आमतौर पर भूलने की वजह क्या होती है, इरादे की कमजोरी। ये दोनों अलग अलग चीजें भी हैं, निस्यान और अज़्म की कमी, और इकट्ठी भी हो जाती है। और ये दोनों कमजोरियां इंसान के लिए शैतान के जाल में फंसने का सबब हो जाती। अगर हमें वो सब कुछ याद रहे जो हमने अल्लाह के अहकाम पढ़े हैं और आखिरत के हिसाब के बारे में पढ़ा है, तो हम कभी भी ना भटके। लेकिन बसा औकात हम ये कह के मामले को टाल देते हैं कि हमारी नीयत तो अच्छी थी, हमने कोई बुरा तो नहीं चाहा था। लेकिन सिर्फ नीयत काफी नहीं होती, नीयत अगरचे जरूरी है, इसका मतलब नहीं कि नीयत जरूरी नहीं, नीयत जरूरी है लेकिन काफी नहीं। नीयत के साथ अमल जरूरी है, और अमल के लिए अज़्म और पुख्ता इरादा जरूरी है। भूलने की आदत पर काबू पाने के लिए पुख्ता इरादे की जरूरत है, गिरा बांधने की जरूरत है। کیونکہ بعض اوقات اس بھولنے کے بہت نقصان ہوتے ہیں، بہت سے لوگ ایک خیر سے محروم رہ جاتے ہیں. وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ، اور جب ہم نے ملائکہ سے کہا آدم کو سجدہ کرو، فسجدوا، ان سب نے سجدہ کیا، الا ابلیس، سوائے ابلیس کے، ابا، اس نے انکار کر دیا. فقلنا، تو ہم نے کہا، یا آدم، اے آدم، ان ھذا عدو لک، یقیناً یہ تمہارا دشمن ہے، ولزوجک، اور تمہاری بیوی کا بھی. عربی میں بیوی کے لیے زوج کا لفظ ہے، زوجہ نہیں ہے جیسے ہمارے اردو میں. فلا یخرجنکما، پس ہرگز نہ نکلوائے تم دونوں کو، من الجنت، جنت سے، یہ جنت سے تم کو نکالنے نہ پائے. فتشقا، ورنہ تم مصیبت میں پڑ جاؤ گے، محنت و مشقت کرنا ہوگی. تشقا، ان لکا، بے شک تمہارے لیے، اللہ تجوع فیہا ولا تارا، کہ تم بھوکے نہیں رہو گے، کہ بھوک کا سامان ہو جائے گا. ولا تارا، اور نہ بے لباس ننگے. وَأَنَّكَ لَا تَظْمَأُ فِيهَا، اور بے شک تم نہ پیاسے رہو گے اس میں. وَلَا تَضْحَى، اور نہ دھوپ تم کو ستائے گی. جنت تو ہے ہی چھاؤں کی جگہ. تو گویا روٹی، کپڑا اور مکان مفت میں مل جائے گا. اِنَّ لَكَ أَلَّا تَجُعَ فِيهَا وَلَا تَعْرَى وَأَنَّكَ لَا تَظْمَأُ فِيهَا وَلَا تَضْحَى. مکان، شیلٹر، تدحا، دھوپ سے بچنے کے لیے. یعنی جنت ایسی جگہ ہے جہاں انسان کے لیے مشقت نہیں، صرف آرام ہے. اس کے برعکس دنیا ایسی جگہ ہے جہاں انسان کے لیے مشقت زیادہ ہے اور آرام کم ہے. اور دنیا میں انسان کی مشقتیں انہی چیزوں کے لیے ہوتی، کھانے کے لیے، لباس کے لیے، پینے کے لیے اور ٹھکانے کے لیے. آپ دیکھیں کہ ہر انسان کا غم انہی چیزوں کے گرد گھومتا ہے، اس کی ساری فکر، ساری کوشش عام طور پر یہی ہوتی. ہم خواتین کا خاص طور پر وقت یا کھانے کی فکر میں گزرتا ہے، یا پھر گھر بنانے اور سجانے میں. کھانے اور پہننے سے اگر کچھ بچت ہو جائے تو پھر گھر بنانے کی فکر، اور زندگی اسی کے اندر گھوم کر رہ جاتی ہے اور ہمارے پاس کچھ نہیں بچتا کہ کچھ آخرت کے لیے بھی خرچ کر سکے. اور پھر آپ دیکھیے کہ یہاں خطاب کس کو ہے؟ یا آدم ان ھذا عدو لک ولزوجک، تو خطاب کس کو ہے؟ تو دونوں کو کیوں نہیں، دونوں کو اکٹھا کیوں نہیں؟ وہ بھی تو ساتھ ہی تھی نا. اس لیے کہ روٹی، کپڑا اور مکان شوہر کی ذمہ داری، اس لیے ان کا نام خاص طور پر لیا گیا. ورنہ آپ نے دیکھا ہوگا کہ اکثر حضرت آدم اور حوا کا جہاں ذکر آتا ہے تو تسمیہ کا ذکر آتا ہے، دو دو کی بات ہوتی ہے نا پیچھے، لیکن یہاں سنگولر. فوسوس الیہ الشیطان، تو وسوسہ ڈالا اس کی طرف شیطان نے. بائبل تو کس کو بلیم کرتی ہے؟ عورت کو. عورت کو بہکایا گیا تھا، پھر اس نے آدم کو بہکایا، اور یہاں آپ دیکھیں وسوسہ الیہ، تو پہلے درجے پہ کس کے پاس آیا؟ حضرت آدم کے پاس آیا. وسوسہ الیہ، الیہا نہیں آتا کہیں، الشیطان. قال یا آدم، بولا اے آدم، هل ادلک، کیا میں بتاؤں تجھ کو، علی شجرۃ الخلد، ہمیشگی کے درخت کے بارے میں، وملک لا یبلا، اور ایسی بادشاہت جو کبھی پرانی نہ ہوگی، کبھی ختم نہ ہوگی، کبھی مان نہ پڑے گی. لا زوال سلطنت، فاکلا منہا، تو دونوں نے کھا لیا اس کو. اب آپ ترتیب دیکھیے کہ آیا آدم کے پاس، لیکن صرف وہ وسوسہ حضرت حوا تک بھی گیا اور انہوں نے ان کی موافقت کر دی اور وہ بھی ساتھ شریک ہو گئی. اس سے کیا پتا چلتا ہے کہ اگر ایک شخص کوئی غلط کام کر رہا ہو اور دوسرا اس کے ساتھ شریک ہو جائے، اس کی حامی بھر دے، اس کی بھی شامت آ جاتی. اس لیے کسی کی بھی موافقت کرنے سے پہلے سوچ سمجھ کے اس کا ساتھ دینا چاہیے. شوہر بھی اگر غلط کام کرے تو بیوی کو ساتھ نہیں دینا چاہیے. لڑائی جھگڑا نہ ڈالے آسان طریقے سے، ورنہ کیا ہوگا، کوئی یہ کہہ کے نہیں بچ سکے گی وہ تو میرے شوہر کا قصور تھا، وہ جو لے آیا میں نے کھا لیا. اکلا منہا، نہیں اسے روکنا چاہیے. اور جو ہی کھایا فبدت لہما سوآتہما، تو ان کے ستر کھل گئے، یعنی فوری طور پر لباس ان کا واپس لے لیا گیا. پہلی چیز جس پہ نافرمانی کا اثر پڑا وہ کیا تھی؟ لباس. فتفقا یخسفان علیہما من ورق الجنہ، اور دونوں لگے اپنے آپ کو جنت کے پتوں سے ڈھانکنے. یہ انسان کی فطری حیا ہے. وَأَسَىٰ آدَمُ رَبَّهُ فَغَوَىٰ، اور نافرمانی کی آدم علیہ السلام نے اپنے رب کی تو وہ بھٹک گئے. اب آپ پریشان ہوں گے کہ پیغمبر بھی نافرمانی کرتے ہیں، ہے نا، ہو رہے چپ بیٹھے. وہ پیغمبر ابھی بنے ہی کب تھے، ابھی تو عام انسان تھے، اس کی پریشانی کی ضرورت نہیں ہے. ہو سکتا ہے کوئی شخص آپ کو آ کے بلیک میل کرے اور کہے یہ دیکھیں آپ کتنا غلط ترجمہ کرتے ہیں، آدم نے اپنے رب کی نافرمانی کی، کوئی پیغمبر بھی نافرمانی کرتے ہیں. وہ بھی پیغمبر نہیں بنے، اس لیے یہ عصمت انبیاء کے خلاف نہیں ہے. اسی طرح حضرت موسیٰ علیہ السلام سے قتل ہوا تھا، آپ سوچ رہے ہیں یہ پیغمبر سے قتل ہوا تھا، ابھی پیغمبر نہیں بنے تھے وہ. اس سے کیا پتا چلتا ہے کہ ایک شخص علمی میں اگر کوئی بھی غلط کام کر چکا ہے تو اسے یہ نہیں سوچنا چاہیے کہ میں اب اس وجہ سے، اپنی اس پرانی غلطی کی وجہ سے اللہ کے دین کے کام کے قابل ہی نہیں ہوں. وہ تو شاید فرشتے معصوم پیدا ہونے والے انسان ہیں کہ جو بہت نیک کام کرتے ہیں. نہیں، انسان انسان ہے، یہ الگ بات ہے. گناہ انسان کے دل کا نور چھین لیتا ہے اور اس سے بچنا چاہیے، لیکن اگر کوئی بھی انسان جس سے ماضی میں کوئی غلطی ہو چکی ہو، اسے مایوس نہیں ہونا چاہیے اللہ کی رحمت سے. معلوم نہیں کون سی غلطی کے ساتھ ساتھ کون سی اچھی چیز بھی ہو انسان سے جو اللہ تعالیٰ کو پسند آ جائے اور اس کی بنا پر اللہ تعالیٰ انسان کو چن لے. تو چنے جانے کے لیے ضروری نہیں کہ انسان فرشتہ صفت ہی ہو. اگر کسی بھی انسان سے کوئی غلطی ہوئی ہو اور وہ معافی مانگ لیتا ہے سچے دل سے، ہاں وہ بڑے سے بڑا گناہ ہی کیوں نہ ہو، تو التائب من الذنب کما لا ذنب له، گناہ سے توبہ کر لینے والا ایسا ہے گویا اس نے گناہ کیا ہی نہ ہو. یہ انسان ہے جو اپنا دل صاف نہیں کرتے اور انسانوں کو معاف نہیں کرتے. اللہ 70 ماں سے بڑھ کے پیار کرنے والا ہے. وہ اسا آدم ربہ فغوا. اچھا، یہاں ایک بات قابل غور ہے نا کہ اللہ تعالیٰ فرماتے ہیں وَلَقَدْ أَهْدَيْنَا إِلَى آدَمَ مِن قَبْلُ فَنَسِيَ، اور یہاں ہے وہ اسا. تو گناہ اور بھول، ان دونوں کا ایک کنیکشن ہوتا ہے. بعض بھولنا ایسا ہے کہ جس میں گناہ نہیں ہوتا، لیکن کچھ بھول بھی ایسی ہوتی ہیں کہ جو گناہ کے درجے میں جا پڑتی ہیں. کیونکہ اسی نسیہ کو اللہ تعالیٰ عصا کہہ رہے ہیں. پہلے گناہ کی وجہ بتائی گئی کہ وہ بھول گئے تھے. اچھا، ہم عام طور پر جب کچھ بھول گیا تو یہ سمجھتے ہیں کہ بس ہم بے قصور ہیں، بھول گیا تھا اور معصوم بن جاتے ہیں. بھولنا ٹھیک ہے، انسان کی کمزوری اس کی سرشت میں ہے، लेकिन कुछ चीजें हैं नहीं भूलनी चाहिए, और अगर वो भूल जाए तो फिर याद कर लेनी चाहिए, और कोई याद कराए तो याद कर लेने में और उसका इकरार करने में बड़ाई है। मसलन आता ना कि वज़्कुर रब्बका इज़ा नसीता, जब भूल जाओ तो क्या करो, अपने रब को याद कर लो। अच्छा, नमाज जब भूल जाए किसी को तो वो क्या करे? मसलन अगर किसी ने नमाज भुला दी, भूल गई उसको, भुला दी सुना दिया नहीं कि उसको पढ़नी नहीं आती। कई ऐसे भी है पता आपको, कई लोग इतनी नमाजें छोड़ देते हैं कि उनको नमाज लफ्ज भी याद नहीं रहते। जी हाँ, उनको ये भी मिक्स हो जाता है कि सुभान रब्बिल अजीम कहाँ पढ़ना है। अल्लाह ताला हर एक ऐसी आफत से बचाए। हदीस में आता है ना कि जब तुमने से कोई नमाज पढ़ना भूल जाए तो जिस वक्त याद आए वो पढ़ ले। कभी कभी ऐसा होता है ना कि इंसान ऐसे किसी काम में लग जाता है उसको बिल्कुल याद नहीं रहता कि नमाज पढ़ना थी मुझको, या वो समझ रहा था मैंने पढ़ी होती नहीं पढ़ी होती। अच्छा, इसी तरह नमाज में भी आप भूल जाते हैं, तीन रकतें पढ़ी या चार पढ़ी, तो उसका इलाज क्या है? सजदा साथ काफी हो जाता है। सजदा साथ तीन और चार में अगर शक हो गया तो एक और पढ़ के सजदा साथ कर ले। सह का मतलब ही भूलना है। लेकिन ये नहीं कि इंसान कहे अच्छा अल्लाह माफ करने वाला है, कोई बात नहीं, तीन है चार वो कबूल करने वाला है, नहीं, उसे पूरा करे। इसी तरह किसी से वादा किया और भूल गया तो जब याद आए उसको निभाए, उसको पूरा करे। यानी भूलना एक्सक्यूज नहीं है कि एक दफा भूल गया तो गया, नहीं। अब ये भूल कितनी बड़ी मुश्किल का सबब हुई उनके लिए, कि जन्नत का लिबास छिन गया। कौला कहा इल्बिका मिन्हा, दोनों उतर जाओ इससे, जनी अन सारे के सारे, बादुकुम लिबादिन अदु, तुम में से बास के दुश्मन होंगे। फइम्मा यातियन्नकुम मिन्नी हुदन, फिर अगर आए तुम्हारे पास मेरी तरफ से कोई हिदायत, फमनित्तबा हुदाया, तो जिसने पैरवी की मेरी हिदायत की उसके लिए क्या है, फला यदिल्लु वला यश्का, तो ना वो भटकेगा ना मुसीबत में पड़ेगा। जिसने मेरी हिदायत की पैरवी कर ली वो ना भटकेगा ना मुसीबत में पड़ेगा। बहुत जबरदस्त आयत है। इसको पीछे से कनेक्ट कीजिए कि आदम अलैहिस्सलाम को अल्लाह ताला ने क्या फरमाया कि ये जन्नत है जिसमें तुम मुश्किल में नहीं पड़ोगे, और ये दुश्मन है तुम्हारा शैतान, ये तुम्हें जन्नत से निकलवा ना दे वरना मुश्किल में पड़ जाओ। तो जन्नत से निकलना असल मशक्कत है, और जो इस मशक्कत से बचना चाहता है उसे चाहिए कि शैतान से बचकर नेक काम करे, वरना क्या होगा, मशक्कत में पड़ जाएगा। तो यहाँ नुस्खा या तदबीर बताई गई कि मशक्कत में पड़ने से कैसे बच सकते हो, क्या करो, फमन तबा हुदाया, मेरी हिदायत की पैरवी करो, फला यदिल्लु वला यश्का। हमारे यहाँ खुशकिस्मती किसको कहते हैं? शकावत, ये जो है ना शकी और यश्का और शकावत, बदबख्ती के मानों में भी आता है, मुशक्कत में पड़ने, मुसीबत में पड़ने के, बदबख्ती भी तो मुसीबत में पड़ना है ना। तो बदबख्ती का ऑपोजिट क्या होता है? खुशबख्ती। किसको कहते हैं खुशकिस्मती, खुशबख्ती? उसकी अलामतें क्या होती हैं, उसके लिए क्या क्या चाहिए होता है? जिसकी सेहत अच्छी हो, माल उसके पास हो, उसकी सारी जरूरियात पूरी होती हो, ये बड़ा खुशकिस्मत इंसान है जिसके पास ये तीनों चीजें, लिबास अच्छा है, खाना अच्छा है, घर अच्छा है, यही खुशकिस्मती की अलामतें समझी जाती है ना। लेकिन अल्लाह के यहाँ खुशकिस्मती के हुसूल का राज क्या है? फमनित्तबा हुदाया फला यदिल्लु वला यश्का, हिदायत की पैरवी। वो तो है ही, उससे इनकार नहीं और वो इसके नकीर भी नहीं। यानी अच्छा खाना कपड़ा मकान होना खुशकिस्मती की अलामत है, उससे इनकार नहीं, लेकिन सिर्फ वो नहीं, हमारी सोच लिमिटेड है, हम यहाँ जाकर बस हो जाते हैं। किस पर? हमारा अंदर जाता। ये तीन चीजें अगर है किसी के पास तो क्या है वो? खुशकिस्मत। अल्लाह ताला के हाँ नहीं, अभी नहीं खुशकिस्मत। वो कब खुशकिस्मत? जब एक और चीज भी होगी, और वो क्या है? मन तबा हुदाया, जो मेरी हिदायत की पैरवी करे, वो है खुशकिस्मत। पीछे चार चीजों का जिक्र आया था और पांचवी यहाँ बता दी गई, खाना पीना लिबास रिहाइश। ठीक है, ये तो पीछे चार गुजरी ना, पांचवी चीज जो यहाँ बताई गई वो क्या है? हिदायत। अब आप देखिए कि इनमें से पहली चार में से कोई एक क्रॉस कर दे तो जिंदगी गुजरती है कि नहीं? मुश्किल तो पड़ती है लेकिन गुजर जाती है। मसलन अगर किसी को साफ पानी नहीं मिलता, बहुत सारे लोग आप कराची से किसी दिन सैर करके देखिए कि जहाँ साफ पानी नहीं है उनके इस्तेमाल के लिए, पीने के लिए, उनकी गुजर ही रही है ना। दिन हम पे भी चढ़ता है, दिन उन पे भी चढ़ता है, दिन हमारा भी गुजर जाता है, उनका भी गुजर जाता है, गुजर ही रहा है ना, गुजरान हो ही रही है ना। खाना नहीं, रूखी सूखी खाते हैं, गुजर जाता है ना दिन, और अच्छा खाने वालों का भी गुजर जाता है। कुछ अच्छा लिबास पहन लेते हैं और कुछ का फटा पुराना होता है, वक्त गुजर जाता है ना। कुछ अच्छे घरों में रहते हैं और कुछ झुग्गियों में रहते हैं, टेंटों में रहते हैं, गुजर जाता है ना। फिर कोई दिन रुका। इसी तरह कुछ लोग हिदायत पर हैं और कुछ उसके बगैर हैं। दुनिया में भी हिदायत यानी अल्लाह की रहनुमाई और गाइडेंस के ना होने की वजह से इंसान मुशक्कत में पड़ता है बार बार, लेकिन ये फिर भी आरजी और थोड़ी मुशक्कत है। अब आखिर एंड क्या होगा? अब लकीर लगाइए और नतीजा निकालिए खुद ही। क्या अच्छा लिबास जन्नत में जाने की जमानत है? कि खड़े हो जाए वो लोग आज जो दुनिया में खूबसूरत कपड़े पहनते थे, उनको जन्नत में ले जाया जाएगा, ऐसे कहा जाए? दुनिया में जो लोग अच्छा खाना खाते थे, आज सिर्फ जन्नत उनके लिए है, क्योंकि जन्नत में अच्छा खाना है तो उन्हीं को मिलेगा जो उनको पहले भी मिला हुआ था। दुनिया में अच्छे घरों में रहने वाले आ जाए क्योंकि उनके लिए अच्छा घर है, नहीं है ऐसी कोई बात? दुनिया में साफ पानी पीने वाले, अच्छा पानी पीने वाले जन्नत की नहरों के पास आ जाए, क्या कहा जाएगा? मन तबा हुदाया पलाया दिल्लोला यशा। तो हिदायत वाहिद ऐसी चीज है कि जिसके बगैर आखिरत नहीं गुजरेगी। गुजरेगी से मुराद क्या है? यहाँ अच्छी नहीं होगी। अब आप देखिए कि जो चीज नागुजीर है, नागुजीर का क्या मतलब होता है? जिसके बगैर गुजारा नहीं, उसकी तरफ तो हमारी तवज्जो नहीं। चलिए आज आप एक काम कीजिए, होमवर्क है आपका, अपने सारे खानदान के नाम लिखिए। वो बच्चों को जैसे स्कूल में कहते हैं ना, फैमिली ट्री बनवाते हैं और फैमिली के बारे में लिखवाते हैं, तो आप भी एक होमवर्क कीजिए। ये हमें नहीं दिखाइए, ये आपका सेल्फ असेसमेंट है। अपनी अम्मा अब्बा दादा दादी नाना नानी बहन भाई खाला मामू चचा पुप्पी, अगर बच्चे हैं तो उनके, या उनके भी आगे बच्चे हैं तो उनके, सबके नाम लिख लीजिए और फिर उन पर ग्रीन निशान लगा लिए कि जिन्होंने कुरान समझ लिया है, और फिर रेड मार्क कर दीजिए जिन्होंने अभी नहीं जाना। कितना होमवर्क पड़ा आपका कोर्स के बाद करने वाला? कोर्स के बाद करने वाला कितना होमवर्क? होमवर्क है ये, होमवर्क जो असली होमवर्क, हमने होमवर्क नाम दे रखा है किसी और चीज को। अगर आप वाकई उनके खैर खां हैं, उनका भला चाहते हैं, उनके लिए तड़पते हैं, तो उनके लिए भी यही पसंद कीजिए। क्योंकि जालिकल किताबुल आरीब फीहुदल्लिल मुत्तकीन, हिदायत इसी किताब में है ना। اور قصہ کہانیوں میں تھوڑی ہے. اچھا کیا ہماری خواہشات ہدایت کا سبب ہے؟ نہیں. کیا تاریخ ہماری ہدایت کا سبب ہے؟ ہسٹری. نہیں. کیا خواب ہدایت کا سبب ہے؟ نہیں. ہدایت کا سبب کیا ہے؟ قرآن. تو جب تک قرآن سے نہیں گزریں گے ہدایت پتہ کیسے چلے گی کہ صحیح راستہ کیا ہے؟ اور پھر صرف پتہ نہیں چلنا, اس پہ چلنا بھی ہے. اور وہ کیا؟ فمن اتبع کی شرط ہے. یہ نہیں کہا من علم, من اتبع. فمن اتبع ہدایا. اور یہ صرف ان کے لیے نہیں ہے خاندان والوں کے لیے, یہ میرے اور آپ کے لیے بھی ہے کہ ہم اپنا جائزہ لیں کہ ہم کیا کر رہے ہیں, کیا اتباع کر رہے ہیں, یہ اتباع کی نیت ہے یا نہیں. اتباع کس کو کہتے ہیں؟ پیروی, فالو کرنا.